तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS नेपाली SBS साउथ एसियनमा
अब नेपाल सम्बन्धी यो हप्ता भएका प्रमुख घटनाहरूको बारेमा सुन्नतर्फ लागौँ नेपाल संवाददाता प्रयास दुलाल मार्फत।
निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर सोमबार संसदीय छानबिन समिति गठन भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कर्मचारीहरूलाई अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक तथा कूटनीतिक नियुक्तिमा रोक लगाउने व्यवस्था सहित कुलिङ पिरियड राखेको थियो, तर गत साता प्रतिनिधि सभाबाट निजामती विधेयक पारित गरिँदा फरक परेको विषयले संसद प्रति सबैको ध्यान केन्द्रित भएको छ। समितिको नाम संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति राखिएको छ भने समितिलाई 21 दिनको समय दिइएको छ। समितिमा सत्तारूढ दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबाट दुई दुईजना सदस्य, यस्तै माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक एकजना सदस्य रहेका छन्। बहुचर्चित कुलिङ अफ पिरियड सम्बन्धी प्रावधानमा भएको फेरबदल बारे निकै चर्चा भएको छ। विपक्षी दलले यसको आलोचना गरेका छन्। यस्तै मध्येका एक माओवादी केन्द्रका नेता जनार्दन शर्माले भने,
सभापतिले पनि मेरो जानकारी बिना भयो भनेर भन्नुभएको छ, सचिवले यो त स्वाभाविक रूपमा लेखिएको भन्नुभएको छ, यसको जिम्मेवारी कसले र यो खालको छलछाम गरेर कानूनमै हेराफेरी हुने अवस्था आयो भने देशमा जनताले कसलाई विश्वास गर्ने, व्यवस्थापिकालाई कसरी विश्वास गर्ने, कानूनप्रति कसरी विश्वास गर्ने भन्ने एउटा गम्भीर प्रश्न उठेको छ। छानबिन गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएर मात्रै र यसलाई सच्याउने कुरामा अगाडि बढ्नुपर्छ।
सत्तापक्षका नेताहरूले पनि यस विषयलाई गम्भीर रूपमा लिइनुपर्ने बताएका छन्। संचार कर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका नेता पदम गिरीले भने,
कुलिङ पिरियड कायम राख्नुपर्छ भनेर सहमति पनि भयो, त्यही सहमतिका आधारमा समितिबाट निर्णय भएर हामी अगाडि बढ्यौँ। मुख्य सचिव, सचिव, सहसचिवहरूको हकमा चाहिँ लागू नहुने प्रकारले जुन खालको प्रतिवेदन बन्यो, संसदबाट पारित भयो, यो गम्भीर षड्यन्त्र हो, समितिमाथिको उपहास हो।
विधेयकका प्रावधानमा भएको फेरबदलले संसदीय अभ्यास र मर्यादालाई ठूलो आँच आएको भन्दै व्यापक आलोचना भएको छ। नेपाल चिकित्सक संघको आह्वानमा सोमबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द रहे। उपभोक्ता अदालतले हालै गरेको फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको र चिकित्सकहरूलाई असुरक्षित गरेको भन्दै संघले विभिन्न चरणको आन्दोलनको घोषणा गरेको थियो। यसै अन्तर्गत सोमबार आकस्मिक बाहेकका सेवा बन्द गरिएका हुन्। उपभोक्ता अदालतले हालै उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो, जस अन्तर्गत उपभोक्ता अदालतले केही अस्पताललाई 50 लाखदेखि करिब 1,45,00,000 रुपियाँसम्मको क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सुन चाँदीमा विलासिता कर र 13% भ्याट लगाउने भनी गरेको प्रावधानको विरोधमा नेपाल सुन चाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले रिले अनसन गरेका छन्। सुरुमा सड़क आन्दोलन गरेको व्यवसायीहरूले पछिल्लो समय रिले अनसन मार्फत विरोध जनाइरहेका छन्। कानून बमोजिम नगद सरह सम्पत्तिको व्यवस्था कार्यान्वयन गरी सुनमाथि लगाइएको विलासिताको कर हटाउन, हिरा जुवारात पत्थरमा लगाइएको 13% भ्याट खारेज गर्न लगायतका माग उनीहरूले राखेका छन्। तर सरकारले भने सुन चाँदी तथा गहना खरिद बिक्री पारदर्शी बनाउनका लागि नयाँ प्रावधान ल्याएको बताएको छ। राष्ट्रिय सभामा बजेट उप भएको छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन्। उनले नेपाललाई सम्पत्ति शुद्धिकरण मामिलामा वित्तीय कार्यवाही कार्यदल FAFTF को ग्रे लिस्टबाट बाहिर निस्किन यस्तो प्रावधान ल्याएको बताए।
छिटो भन्दा छिटो ग्रे लिस्टबाट बाहिर निस्कनै पर्छ। के छ भन्दाखेरि, सुनको कारोबारलाई पारदर्शी बनाउनु पर्ने आवश्यकता हामी कहाँ छ। यो नयाँ व्यवस्थाले सुनको कारोबारलाई पारदर्शी बनाउँछ, करको दायरामा ल्याउँछ र अवैधानिक कारोबारलाई नियन्त्रण गर्नका निम्ति योगदान गर्छ।
सांसदहरूले धान रोपाई पर्याप्त नभएको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद अमृता देवी अग्रहरीले भनिन्,
किसानले पाउने खाद मल जेठको 15 गतेदेखि नै पाउनु पर्ने, तर राज्यले चाहिँ असारको महिनामा खाद किन्ने अनि चाहिँ प्रदेशमा पठाउँदा चाहिँ सावन लाग्ने हो कि जस्तो लाग्छ, अनि फेरि स्थानीय निकायमा जाँदा जाँदा भदौ लाग्छ, अनि धान काट्ने बेला खाद प्राप्त गर्छन् किसानहरू जस्तो चाहिँ हामी महसुस गरिरहेका छौँ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस साता सार्वजनिक गरेको तथ्याङ्क अनुसार 22 असारसम्म करिब 42% धान रोपाई सम्पन्न भएको छ। देशभर 13,91,321 हेक्टर जमिनमा धान खेती हुने गरेको मन्त्रालयले जनाएको छ, जसमा हालसम्म 5,80,883 हेक्टर जमिनमा रोपाई भएको छ। यस वर्ष सबैभन्दा कम मध्य प्रदेशमा रोपाई भएको सरकारी तथ्याङ्कले देखाएको छ। मध्य प्रदेशमा हालसम्म जम्मा 13.6% रोपाई भएको छ। वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति सिंह थापा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन्। न्याय परिषदले उनीहरूको नाम सिफारिस गरेको थियो। राष्ट्रपतिको कार्यालयद्वारा जारी गरिएको विज्ञप्ति अनुसार संविधानको धारा 129 उपधारा 2 बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन्। नेपाल एएफसी वुमेन्स एसियन कप छनौटबाट बाहिरिएको छ। कप्तान साबित्रा भण्डारीको टोलीले आयोजक उज्बेकिस्तानसँग पेनल्टी सुटआउटमा 4-2 पराजित भएसँगै नेपालको अर्को वर्ष अस्ट्रेलियामा हुने वुमेन्स एसिया कपमा छनौट हुने सपना अधुरै रहेको हो। निर्धारित समयको खेलमा दुवै टोलीले समान 3 गरेका थिए। पहिलो हाफमा 3-1 पछाडि परेको नेपालले दोस्रो हाफमा 2 गरेको थियो। नेपालका लागि सबै गोल कप्तान भण्डारीले गरेकी हुन्, तर पेनल्टी सुटआउटमा भने उनी चुकिन्। सोमबार स्वदेश फर्केपछि कप्तान भण्डारीले प्रतियोगिताबाट नेपालले सकारात्मक कुराहरू लिएको बताइन्।
उसले सिकाएको जुन एउटा चाहिँ ट्याक्टिक्स थियो त्यो कुरालाई फलो गर्यौँ। एज अ 3 डिफेन्सले पनि हामीले एटेकिङ फुटबल खेलेर जुन एउटा चाहिँ 3 त्यसले गर्दाखेरि मलाई लाग्छ ओभरअल टिममा चाहिँ एउटा पोजिटिभ म्यासेज आइसक्यो जस्तो लाग्छ मलाई चाहिँ एज अ प्लेयरहरूमा पनि अनि एज अ फुटबल फ्यान्सहरूमा पनि त्यो जुन एउटा चाहिँ हाम्रो एउटा चाहिँ फाइटिङ स्पिड देखेर सबैले एउटा चाहिँ पोजिटिभ म्यासेजहरू पोजिटिभ कमेन्टहरू गरिदिइराख्नु भएको छ त्यसले गर्दाखेरि अझै हामी चाहिँ मोटिभेट छौँ।
यसअघि नेपाल र उज्बेकिस्तान दुवैले समान 2 जितेका थिए। नेपालले पहिलो खेलमा लाओसलाई 9-0 र दोस्रो खेलमा श्रीलङ्कालाई 8-0 विशाल अन्तरले हराएको थियो। दुवै खेलमा कप्तान भण्डारीले ह्याट्रिक गरेकी थिइन्। एसपीएस नेपालीको लागि प्रयास दुलाल काठमाडौँ।
र श्रोताबिन्दु, यो थियो नेपाल संवाददाता प्रयास दुलालबाट। यस हप्ता नेपालमा घटेका प्रमुख घटनाहरूका बारेमा सुन्यौँ र यो रिपोर्ट पनि यहाँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गएर सुन्न सक्नुहुन्छ, अथवा हामीले कार्यक्रमको सुरुवातदेखि नै भन्ने गरेको एसबिएसको अडियो एप डाउनलोड गर्नुभयो भने चाहिँ यो रिपोर्ट मात्र नभएर हाम्रो वेबसाइटमा रहेका सबै पोडकास्टहरू यहाँले सुन्न सक्नुहुन्छ। त्यो बाहेक 60+ बढी भाषाका अन्य सामग्रीहरू पनि सुन्न सक्नुहुन्छ।
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।